तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ।
SBSले आफ्नो स्वर्ण जयन्ती मनाउँदै गर्दा हामीले हाम्रा विगतका कार्यक्रममा प्रस्तुत गरेका सामग्रीहरू यहाँहरूका लागि पुनः सुनाउने गरेका छौँ, जहाँ हामीले हाम्रो आर्काइभबाट झिकेर राम्रा र रमाइला रोचक सामग्रीहरू प्रस्तुत गर्दै जानेछौँ। आज चाहिँ हामीले 28 मे 2018 दिन प्रसारण गरेको एउटा सामग्री प्रस्तुत गर्दैछौँ। गत मे 27 नेपाली आरोही कामिरिता शेर्पाले 31 पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान आफ्नो नाममा राखेका छन्। सन् 1994 पहिलो पटक सगरमाथा चढ्न सुरु गरेका सोलुखुम्बुका थामेका 55 शेर्पा गत वर्ष 30 पटक सगरमाथा आरोहणमा आफैले बनाएको कीर्तिमान तोडेका हुन्। यो रमाइलो कुराकानी प्रस्तुत गर्दैछौ हाम्रो आर्काइभबाट।
You are listening to SBS Radio's Nepali program.
SBS Radio, the many voices of one Australia, broadcasting in Nepalese.
SBS Radio ma aba prastut cha Nepali karyakram.
You're with SBS Radio.
तपाईँले 24 भयो यात्रा सुरु गर्नुभयो, तपाईँको आफ्नै अनुभव चाहिँ कस्तो भयो?
पहिला भर्खर चढ्दाखेरि चाहिँ भएर अलिक घरमा थियो होइन, अब पछि चढ्दै जाँदाखेरि चाहिँ हामी अब अलिक सजिलो भयो पुर्याउन जाँदै। अब सबै ट्रेनिङहरू पनि प्राप्त भएपछि अब मैले 2008-2009 3 वर्ष लगातार खोर्चेमा खुम्बु आइस क्लाइम्बिङ सेन्टरमा मैले 3 कोर्स पनि लिएँ ट्रेनिङको, अनि मैले विभिन्न किसिमका तालिमहरू लिएको छु, अनि पछि चाहिँ सजिलो भयो।
सुरु सुरुमा त डर पनि लाग्थ्यो होला नि है?
पहिला सुरुमा चाहिँ कसरी चढ्ने त्यो बेला चाहिँ पहिला त्यो 1992-1994 चाहिँ अब ट्रेनिङको पनि स्कुल कम थियो, अनि त्यही बेला चाहिँ अब आफूसँग जस ट्रेनिङ प्राप्त नभएपछि अलिक डर लाग्थ्यो होइन। अनि अहिले चाहिँ अब जस ट्रेनिङ सेन्टर धेरै ठाउँमा खोलेको छ स्कुलहरू, त्यही भएर चाहिँ अहिलेको नानीहरूलाई चाहिँ चढ्नु चाहिँ सजिलो छ। ट्रेनिङ पहिला ट्रेनिङ गर्ने हो अनि गराउने हो, त्यहाँबाट मात्रै चढाउने भए त्यहाँबाट चाहिँ अलि त्यो भएपछि अलिकति चाहिँ सजिलो चाहिँ भएछ अहिले चाहिँ।
जस्तो यो ट्रेनिङ लिनुभयो भन्नुभएको थियो नि 2008 केको ट्रेनिङ हो, के हुन्छ खासमा त्यो ट्रेनिङमा चाहिँ?
यो चाहिँ हामीले चाहिँ अब यो ट्रेनिङ चाहिँ हामीले चाहिँ कसरी चाहिँ डोरी फिक्स गर्ने, कसरी बाटो बनाउने, अनि कसरी चाहिँ एङ्गर गर्ने, अब किला भनौँ किला गर्ने हिमालमा, र कसरी चाहिँ अल्टिट्युड लागेको कसरी थाहा पाउने भने चाहिँ त्यस सम्बन्धी हामीले हिमाल सम्बन्धीको ट्रेनिङ विदेशी मार्फत हामीले चाहिँ सिकेको थियौँ। र अहिले चाहिँ जस धेरै नेपालीहरू पनि विदेशी बन्द कम छैन, अहिले धेरै नेपालीहरू पनि अब विदेशी बन्द बढी जान्ने खालको छ त्यही ट्रेनिङले गर्दा।
22 पटक रेकर्ड बनाउँदाखेरि कस्तो म रेकर्ड बनाउँछु भनेर सोच्नु भएको थियो या के थियो त्यस्तो? होइन, मेरो पेसा हो, म
अब मैले भर्खर मैले एक्सप्रेसन गर्दाखेरि मैले यतिसम्म पुऱ्याउनु सक्छ भनेर मैले सोचेको थिएन, र मैले रेकर्ड राख्छु भन्ने पनि सोचेको थिएन, किनभने म पहिला चाहिँ म साधारण शेर्पा भएर गएको थियो, भनेपछि म आफै एक्टिभ भएपछि जस मलाई गाइड फुल गाइड पायो, फुल गाइड पाएपछि मैले अब लिडिङ गर्नु परेपछि अब म आफै चढ्दा अब विदेशीलाई लिडिङ गरेर जाँदा अब कुनै बेला म बाटो पनि बनाउनु थाल्यो, बाटो बनाउनु जाँदा यसो यसो गर्दा जाँदा जाँदाखेरि चाहिँ मेरो चाहिँ नम्बर यहाँसम्म पुग्यो र रेकर्ड ब्रेक गर्नुसम्म पुगेको थियो।
सुरुमा भरियाको रूपमा जानुभयो झन्डै 1992
1992 त म क्लाइम्बिङ शेर्पा नै गएको थियो, र क्लाइम्बिङ शेर्पा भनेर चाहिँ अहिले चाहिँ क्लाइम्बिङ शेर्पा भने चाहिँ जस त्यहाँ शेर्पा मध्येमा पनि अब सरदर भनेर हुन्छ, त्यो चाहिँ एकदम प्रमुख त्यहाँको चाहिँ आराउने त्यस्तो जो हुन्छ शेर्पाहरू चाहिँ अब कामदार जस्तो भनौँ त्यस्तो हुन्छ। म चाहिँ पहिला चाहिँ म शेर्पामा गएको थिएँ।
त्यो कति वर्ष गर्नुभयो त्यो चाहिँ?
मैले शेर्पामा चाहिँ 3-4 मैले क्लाइम्बिङ शेर्पा काम गऱ्यो, र त्यहाँबाट चाहिँ मलाई चाहिँ जस त्यहाँबाट चाहिँ मलाई मेरो दाइ चाहिँ सरदर थियो, र म चाहिँ एसएसएसएन गाइड भएपछि अन्त मेरो दाइको सटा काम चाहिँ मैले हाई अल्टिट्युडमा चाहिँ मैले सबै शेर्पाहरूलाई हराउने विदेशीलाई सम्झाउने यताउता सबै मेरो जिम्मामा परेको थियो र त्यसरी जाँदा 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 नि मैले अब सेकेन्ड सर्द भयो र क्लाइम्बिङ सर्द भएर जाँदा जाँदा नि मेरो रेकर्ड होल्ड गर्नेसम्म सब्मिट गर्ने मौका पायो र यसपालिदेखि चाहिँ मैले चाहिँ नयाँ कम्पनी जोइन गरेछु सेभेन समिट टेक अनि त्यहाँ चाहिँ म चाहिँ मलाई चाहिँ यसपालिदेखि चाहिँ फुल त्यहाँको चाहिँ लिडर अब लिडर नै भनौँ न मलाई चाहिँ त्यहाँको चाहिँ इन्चार्ज शेर्पा र विदेशीलाई चाहिँ हेर रेक टेक गर्ने र कसरी माथि चढाउने भन्ने पावरफुल पावर दिएको थियो र यसपालिदेखि चाहिँ म सेभेन समिट टेक भएर काम गर्दैछु।
सबैमा त चढ्नु आफैमा चुनौतीपूर्ण कुरा, सुरुमा जान्छु भनेर कसैले प्रोत्साहन गरे या कसरी जानुभयो?
यो चाहिँ अब पहिला पहिला चाहिँ हाम्रो गाउँतिर चाहिँ स्कुलको राम्रो व्यवस्था छैन र किनभने भए पनि त अब पहिला पहिला चाहिँ अब पारिवारिक समस्या अब धन सम्बन्धी अब पैसाको समस्या भएपछि हाम्रो गाउँतिरको सबै साथीभाइहरू अब दाजुभाइ दिदीबहिनी दाजुभाइहरू सबै यही पेसातिर काम गर्थ्यो र हामी पनि ट्रेकिङ क्षेत्रमा लाग्यो भने चाहिँ पैसा कमिँदो रहेछ भने भएपछि त्यहाँका गाउँले अब दाजुभाइहरूले नै अब ट्रेकिङमा जाउँ अब हामी ट्रेकिङ गयो भने पैसा आउँछ अब हामीले पढ्नु जाउँ भने हामीलाई पारिवारिक समस्या छ यस्तो यस्तो भन्ने हिसाब र स्कुल पनि राम्रो थिएन त्यो बेला पढ्नु चलन पनि थिएन अब त्यो बेला धनी धनीको बच्चाहरू मात्रै पढ्नु सक्थ्यौँ र अहिले त्यहाँबाट चाहिँ अनि हामीले चाहिँ ट्रेकिङ पहिला फर्स्टमा चाहिँ मैले ट्रेकिङको बढियादेखि सिकेको थियौँ र मैले 1992 चाहिँ मैले चाहिँ क्लाइम्बिङ गर्ने चाहिँ सहरमा त चढ्न क्लाइम्बिङ चाहिँ मैले सुरु गरेको थिएँ। अब चाहिँ अबदेखिको हामी अहिले हाम्रो जेनेरेसनसम्म चाहिँ त्यो पहिलाको पारिवारिक समस्याले गर्दा नै यो पेसामा लागेर कमाउनुतिर पहिला ध्यान दिएको हो र अबदेखि चाहिँ यो अरबी क्षेत्रमा चाहिँ शेर्पा पाउनु नै कमी हुन्छ अब 10 वर्षपछि
चाहिँ। तपाईँ आफै चाहिँ कहिलेसम्म गरेर चढ्छु भन्ने केही बनाउनु भएको छ?
अब मैले योजना केही बनाएको छैन, म यतिसम्म चढ्छु उतिसम्म चढ्छु भने मैले केही योजना बनाएको छैन। म मेरो जिउ अब मेरो ज्यानलाई चाहिँ अब केही स्वच्छ रह्यो भने चाहिँ म कन्टिन्यू नै 1-2 वर्ष दिने नै मेरो विचार छ र मैले यतिमा टुङ्गाउँछु यतिसम्म म पुऱ्याउँछु भने चाहिँ मैले अहिले फिक्स गरेको छैन।
सगरमाथा बाहेक अरूहरू हिमाल पनि चढिसक्नुभयो, सायद लोप्सेहरू त 8 पटक भन्दा नि बढी रेकर्ड राखिसक्नु भएको।
मैले सोचे एकचोटि चढेँ K2 जस पाकिस्तानको दोस्रो विश्वको दोस्रो वर्ल्ड पनि K2 हो, एकदम डेन्जर K2 पनि चढेँ अनि मनोज पनि चढेँ।
सबै हिमालहरू चढ्दाखेरि चुनौतीहरू चाहिँ के हुन्छ?
हिमाल चढ्ने भने ऊ चाहिँ त सजिलो त होइन, यो आर्मीलाई वारमा पठाएर पठाएको जस्तै हो कि, नेपाल सरकारले आर्मी वार पठाउँछ नि, त्यो मरेर आउँछ कि बचेर आउँछ भन्ने थाहा हुँदैन, आफूभित्र चाहिँ होइन, यो भक्केले पनि साथ दिनु पऱ्यो अनि भक्केले मात्रै साथ दियो भनेर भक्के मात्रै भएर भएन, आफूमा पनि बल हुनु पऱ्यो, आफ्नो जिउलाई फिजिसियन मिल्नु पऱ्यो, फिट हुनु पऱ्यो, हाई अल्टिट्युड फिट हुनु पऱ्यो।
24 वर्ष यात्रामा अहिले आए, अहिलेसम्मका के रहे? नराम्रा परिस्थिति पनि आयो होलान्, राम्रा परिस्थिति पनि आयो होलान्।
2014 चाहिँ मेरो टिमका 4-5 साथी घुमाएँ माथि खुम्बु आइसफल पत्किँदाखेरि, आइस खुम्बु आइसफलमा चाहिँ एभालान्स आउँदाखेरि 2014 अनि त्यो बेला चाहिँ अलिक दुःख लागेको थियो।
आजसम्म पनि नराम्रो सिचुएसनको सामनै गर्नु पाउनु भएन,
अहिलेसम्म चाहिँ हाम्रो टिममा चाहिँ त्यही 2014 चाहिँ मेरो टिममा चाहिँ जस्ट 5 चाहिँ खुम्बु आइसफल भत्केर चाहिँ त 16 मर्दाखेरि चाहिँ मेरो हाम्रै टिमको 5 पऱ्यो, नत्र अहिलेसम्म चाहिँ मलाई चाहिँ त्यस्तो केही समस्या चाहिँ परेको छैन। अनि K2 जाँदाखेरि चाहिँ हाम्रो क्लाइन्ट्स हाम्रो मेम्बर चाहिँ टप लिएर आउँदाखेरि बिमारी भएर चाहिँ अलिकति K2 चाहिँ दुःख पाएको थियो, एलएन आर्नेट भन्छ उसको नाम, ऊ चाहिँ बिमारी भएर चाहिँ अलिकति दुःख चाहिँ भएको थियो उसलाई उन्दो ल्याउनलाई।
सगरमाथा नै चढ्दाखेरिका कम्तीमा यति चाहिँ तयारी हुनुपर्छ भन्ने के छन्, त्यस्ता केही छन्?
यसको लागि चाहिँ ट्रेनिङ प्राप्त हुनु पऱ्यो, आफूसँग दक्ष हुनु पऱ्यो, पहिला आफू चढ्नु सक्छौ भन्ने क्षमता हुनुलाई चाहिँ ट्रेनिङ प्राप्त हुनु पऱ्यो, ट्रेनिङ गराउनु पऱ्यो अनि ट्रेनिङ छ र आफूसँग क्षमता छ भने चाहिँ सजिलो हुने हो, नत्र मान्छेको बोर्डमा चाहिँ मान्छेको मुखमा सुनेर चाहिँ ए सङ्क्रमण त अन्धले पनि चढ्छ लङ्गडेले पनि चढ्छ भने त्यस्तोहरू सोच गर्छ, त्यस्तोहरू चाहिँ नगरेको राम्रो होला।
काठमाडौँबाट तपाईँले यात्रा सुरु गर्नुभयो भने कतिमा चाहिँ त्यहाँ पुगिदो?
काठमाडौँबाट हामीले चाहिँ काठमाडौँ फर्किनलाई चाहिँ हाम्रो चाहिँ जस लगभग 2 महिना लाग्छ। अब त्यो वेदर सफा भएर बाटो छिटो खुल्यो भने चाहिँ छिटो सक्ने हो, र वेदरले साथ दिएन र बाटो खुलेन भने चाहिँ अब वेदरै बिग्रियो भने त बाटो खुलाउनु झन्डै सक्दैन, त्यही गर्दाखेरि अलिक टाइम लाग्ने हो।
अहिलेसम्म कतिजनालाई सगरमाथाको शिखरमा पुर्याइसक्नु भयो तपाईँले
चाहिँ? अब मैले गन्ती गरे छैन, लगभग मैले पुऱ्याएँ होला अब त्यस्तै 150-200 जनालाई त मैले पुरा सगरमाथाको शिखरमै पुऱ्याइसकेको छु।
त्यसमा नेपाली कति थिए, विदेशी कति थिए?
अहिलेसम्म मैले नेपालीको चाहिँ लिड गरेको छैन, मैले विदेशीलाई मात्रै लिड गरेको छु। अब नेपाली र हामीसँग अब आफ्नै क्लाइम्बिङ शेर्पाहरू चाहिँ सँगसँगै हिँड्छु।
बुवा यो पेसामा हुनुहुन्थ्यो, त्यसपछि तपाईँ आउनुभयो, अब तपाईँको छोराछोरीको केसमा चाहिँ के हुन्छ, उनीहरू आउन चाहे भने ल्याउनुहुन्छ?
यसमा मेरो बुवाले पनि अब मेरो बुवाले चाहिँ अब हिमाल सम्बन्धीमा चाहिँ मेरो बुवाले चाहिँ सगरमा त चाहिएको छैन, मेरो बुवा चाहिँ बेस क्याम्प म्यानेजर बेस क्याम्पको सरदारमा गएको छ, पहिला पुरानो सरदार हो, सरदार पाला भनेर चिन्छ। र मेरो बुवाले चाहिँ ट्रेकिङ सेक्टरमा चाहिँ खुम्बु क्षेत्रमा चाहिँ सबभन्दा पहिलो सरदार चाहिँ मेरो बुवा भएछ, थामे भ्यालीमा सरदार पाला भनेर चिनिन्छ उसलाई। अनि त्यसो गर्दा गर्दै मेरो दाई पनि यही पेसामा, मेरो दाइले पनि अब सेभेन कन्टेन्सको सेभेन समिट फर्स्ट नेपाली हो मेरो दाई, अहिले इन्टरनेसनल गाइड पनि हो। त्यहाँबाट म पनि अब यसरी आएर अबदेखि चाहिँ मेरो बच्चाहरूलाई चाहिँ म यो पेसामा चाहिँ लाउँदिनँ। यो यसमा यो हिमल अब हिमलतिर लग्ने मान्छे चाहिँ अनएजुकेटको काम हुन्छ, चाहिँ एजुकेसन बिना काम गर्ने ठाउँ हो यो चाहिँ। किनभने बच्चालाई यत्रो पढाएपछि हामी किन यस्तो ठाउँमा लाग्ने, यस्तो जोखिम ठाउँमा चाहिँ म चाहिँ राख्नु चाहिँदैन। र म मात्रै होइन, अहिलेका मेरा जेनेरेसनका सबै साथीभाइहरू अहिलेसम्म कन्टिन्यू अरोही गरिरहेका अरुणहरूले नै सबैले नै आफ्नो बालबच्चालाई चाहिँ यो ठाउँ यो पेसामा चाहिँ लाउनु दिनुपर्ने सबैको सोच त्यही छ। त्यही भएर अब 10 वर्षपछि चाहिँ यो अरोही क्षेत्रमा चाहिँ शेर्पा पाउन नै गाह्रो हुन्छ।
नमस्कार मिसर, थ्याङ्क यू सो मच।
हजुर, धन्यवाद।
Want to hear more stories like this? Subscribe to our regular podcasts on iTunes.
हाम्रो सम्पूर्ण श्रोताहरुको लागि म रेजु सर्यालको तर्फबाट नमस्ते।
आउँदो जुन 9 तारिकमा एसपिएसले स्वर्ण जयन्ती मनाउँदै गर्दा आगामी दिनमा हामी हाम्रा कार्यक्रममा प्रस्तुत भएका पुराना अन्तर्वार्ता एवं सामग्रीहरू ढुकुटीबाट झिकेर निरन्तर रूपमा प्रस्तुत गर्दै जानेछौँ। यी सामग्रीहरू हाम्रो वेबसाइटमा पनि उपलब्ध हुनेछन्।
समाचार, विचार र अस्ट्रेलियामा तपाईँको समुदायका लागि महत्व राख्ने विषयमा जानकारी दिने यो हो एसबीएस नेपाली, एसबीएस साउथ एसियनमा।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। SBS नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।